भेरी नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर संवादमा यहाँहरू सबैलाई स्वागत छ। म नवराज लम्साल। आज हामी उज्यालो नेपालको संवाहक नेपाल विद्युत प्राधिकरणका सन्दर्भमा छलफल गर्छौं। नेपालमा विद्युतको इतिहास निकै पुरानो छ। 1968 विक्रम सम्वतमा काठमाडौँको फर्पिङमा 500 किलोवाट क्षमताको विद्युत उत्पादन प्रारम्भदेखिको इतिहास र यससँग जोडिन्छ। र गत असारसम्मको आँकडा हेर्ने हो भने विद्युत प्राधिकरणको वेबसाइटमा उल्लेख गरिएको आँकडा अनुसार ग्रिडमा जोडिएको 577.39 मेगावाट र ग्रिडमा नजोडिएको 4.54 मेगावाट र थर्मल विद्युत 53.41 मेगावाट र सोलर विद्युत चाहिँ 1.35 मेगावाट र निजी क्षेत्रको उत्पादन चाहिँ 712.05 मेगावाट यति चाहिँ विद्युत छ। र यसोभन्दा कुल क्षमता 1348.74 मेगावाट छ भने माग चाहिँ उच्च अवस्थामा 1410 मेगावाट हुने गरेको छ भनिएको छ। र 47,82,710 ग्राहकहरूलाई चाहिँ विद्युत प्राधिकरणले सेवा प्रदान गर्दै आएको छ। यसरी ग्राहकहरूको पनि वर्गीकरण छ। उद्योगसँग ग्रामीण तथा घरेलु तथा साना उद्योगहरू, व्यापारिक, गैर व्यापारिक, सिंचाई, खानेपानी आदि इत्यादि छ भनेदेखि खोलामा के अरे झोलामा खोला भन्ने सन्दर्भ पनि धेरै छ। यी सबै सन्दर्भसँग जोडेर अब विद्युत प्राधिकरणका भावी यात्राहरू कस्तो हुन्छन्, उज्यालो नेपालको संवाहक साँच्चै उज्यालो हुँदै जान्छ कि जाँदैन, यस सन्दर्भमा हामी छलफल गर्छौं। आज छलफलका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्य आज हाम्रो अतिथि हुनुहुन्छ। साक्य सर, हार्दिक स्वागत छ।
हजुर, धन्यवाद, नमस्कार।
आजै शपथ ग्रहण गर्दै हुनुहुन्छ होइन?
शपथ ग्रहण त होइन, मैले 3 महिना भइसक्यो कायम कार्यकारी निर्देशक भएर त्यहाँ हाजिर भइरहेको
औपचारिक रूपमा कार्यकारी निर्देशकका रूपमा
बुझेर आज आफै हाजिर हुन्छु।
यो 3 महिना काम भएर काम गर्दाको अनुभव र अब आजदेखि औपचारिक रूपमा शुरू गर्दाको अनुभव अलिअलि फरक होला नि होइन?
खास त्यति फरक भएन। अब आज चाहिँ के भयो भने 4 वर्षको लागि भनेर दिँदाखेरि अब प्लानिङ गर्नुपर्ने कुराहरू चाहिँ अलि लङ टर्म प्लानिङ गरेर जानुपर्ने हो। त्यो बाहेक चाहिँ अब हिजो गर्दाखेरि पनि जे गरिन्छ त्यो प्राधिकरणको हितलाई लङ टर्म हितलाई राखेर नै गर्ने हो, आज पनि त्यही नै गर्ने हो। तर आज चाहिँ अब प्लानिङ गर्नलाई 4 वर्षको एउटा भिजन राखेर गर्नुपर्ने हो।
हजुर, जस्तो यहाँले प्लानिङ भन्नुभयो नि, 33-34 वर्षदेखि तपाईँ विद्युत प्राधिकरणमै क्रियाशील हुनुहुन्छ, त्यहाँको सब स्विच बटमदेखि सब कुरा थाहा छ। अब त्यसरी हेर्दाखेरि भर्खर यहाँले प्लानिङको कुरा गर्नुभयो नि, अब के छ विद्युत प्राधिकरणको नयाँ योजना?
विद्युत प्राधिकरणको नयाँ योजना त अब अहिले हिजोभन्दा अलिक फरक छ चुनौती। अहिले अब आपूर्ति बढ्दै गइरहेको छ, माग त्यही अनुसारले बढ्न सकेको छैन। विद्युत फेरि कस्तो चिज हो भने स्टोर गरेर राख्न सकिँदैन, त्यो उत्पादन हुँदा तुरन्तै खपत गर्नुपर्छ, अन्यथा चाहिँ त्यो उत्पादन गर्नै सकिँदैन
जति माग छ त्यो अनुसारको उत्पादन।
हजुर, त्यसले गर्दाखेरि अब बर्सातमा हामी यो वर्ष असार साउनतिर पुग्दै गर्दाखेरि अघि तपाईँले भन्नुभयो 1450 मेगावाट, त्यसमा अब करिब यो 2 हप्ताभित्र नै अर्को 11 मेगावाट थपिसकेको छ। 4.5 मेगावाटको विजयपुर 2 र विद्युत प्राधिकरणको आफ्नै सोलरको 6.5 मेगावाट जति, त्यसरी हरेक हप्ता हरेक महिना जस्तो चाहिँ सानो ठुलो गरेर हाइड्रो पावर बढ्दै जाँदाखेरि असार साउनमा पुग्दा हामी 2000 मेगावाट पुग्ने चाहिँ हाम्रो अनुमान छ आपूर्ति। 2000 मेगावाटको हामीले पिपिए गरेका छौँ, टेक अर पे। त्यसमा 2000 मेगावाटमा हाम्रो प्राधिकरणको आफ्नै करिब 580-600 मेगावाट जति छ भने बाँकी त प्राइभेटसँग किन्छौँ हामी। अनि त्यो किन्ने भनेर भनेको बिजुली हामीले खपत गर्न सकेनौँ भने हामीले टेगर पेमा तिर्नु चाहिँ पर्छ, खपत गर या नगर। त्यसले हाम्रो च्यालेन्ज त्यो छ। त्यसको लागि खपत कसरी बढाउने, खपत बढ्यो माग बढ्यो भनेदेखि माग बढेको मागलाई सञ्जाल बनाएर भन्नाले वितरण प्रणाली, प्रसारण प्रणाली, त्यसमा सब स्टेसनहरू सबै बनाउनु पर्ने हुन्छ। पावर हाउस जुन इन्डिपेन्डेन्ट पावर हाउसदेखि ग्राहकसम्म पुग्ने सम्पूर्ण सञ्जाल बनाउनु पर्ने हुन्छ। एकातिर त्यो च्यालेन्ज छ, दोस्रोतिर खपत तुरन्तै बढ्दैन। मैले आज त मलाई बिजुली बढी भयो, खपत बढाउनुहोस्, म एकै रुपियाँमा बिजुली दिन्छु भन्दा पनि बिजुली त्यसरी खपत बढ्दैन, समय लाग्छ। आज प्लानिङ गरे भने एक वर्ष दुई वर्षमा बिस्तारै चाहिँ बिजुली बढ्छ। त्यसमा बिजुली बढाउनको लागि, खपत बढाउनको लागि व्यक्तिसँग पैसा पनि हुनु पर्यो, त्यो उपभोग गर्न सक्ने क्षमता पनि हुनु पर्यो। तर विभिन्न कारणले गर्दा खपत बिस्तारै बढ्ने भएको हुनाले त्यो बिचमा यो बढी हुने बिजुली के गर्ने त, त्यो पनि अर्को चुनौती छ। त्यो चाहिँ करिब अर्को तीन चार वर्ष हुनाले अब मेरो कार्यकालभरि नै जाडो महिनामा नपुग्ने तर बर्सातमा बढी हुने, त्यसैले बर्सातमा चाहिँ बढी भएको बिजुली निर्यात गर्नलाई तुरन्तै चाहिँ अब भारतसँग भएको अहिलेसम्मको व्यवस्थाहरू अनुसार बाटाहरू खोजेर भारतमा निर्यात पनि गर्नुपर्ने हुन्छ र जाडो महिनामा आयात पनि गर्नुपर्ने छ। त्यसैले अबको च्यालेन्ज त्यो छ, त्यस अनुसार मैले प्रसारण लाइनहरू अहिले बन्दै गरेका प्रसारण लाइनहरू हामीसँग भन्नुपर्दाखेरि करिब 4,000 circuit kilometers भन्छौँ, 4,000 circuit kilometers प्रसारण लाइन छन् करिब करिब भने, अब 3,000 circuit kilometers अहिले निर्माणाधीन छन्, अहिले राइट नाउ बनिरहेका छन्, तिनीहरूलाई कम्प्लिट गर्नु छ। विभिन्न चुनौती छ त्यो प्रसारण लाइनमा, अब यो त सबैलाई थाहा भएको, प्रसारण लाइन बनाउनमा कति समस्या आउँछ, यो हरेक दिन न्युज भइरहन्छ भने, अर्को 4,500 circuit kilometers छ अहिले योजनाबद्ध छन् ती बनाउनु पर्ने छ। सबै कामहरू चाहिँ अबको चार वर्षमा बन्दै गरेकालाई सिद्ध्याउने र नयाँ आयोजनाहरूलाई सुरु गरेर त्यसलाई पनि झन्डै झन्डै सम्पन्न गर्नुपर्ने यिनै हुन् च्यालेन्ज।
जस्तो अब जाडो महिनामा अलिक कम हुने अनि अब बर्खा महिनामा अलिक धेरै हुने र त्यसलाई निर्यात पनि गर्नुपर्ने, खपत बढाउनु पर्नेको कुरा गर्नुभयो, हामीले एउटा बजार खोज्ने समस्या छ भने आफूलाई चाहिएको बेलामा फेरि किन्ने समस्या नि छ, होइन? त्यो दुईटा बिचमा सन्तुलन चाहिँ कसरी हुन्छ?
हामीलाई आवश्यक पर्दा किन्ने भनेको भारतबाट हो, अहिले हामी चाइनासँग चिनसँग जोडिएका छैनौँ, उहाँहरूको लाइन कुरा त हामीले छलफल अध्ययन गरिराखेका छौँ, त्यसरी 3D रसुवागढी हुँदै केरुङ 400 KV लाइन हामीले अध्ययन गरेर वातावरणीय अध्ययन गर्दैछौँ र निर्माणाधीन अब त्यो कम्प्लिट सकेपछि निर्माण सुरु गर्छौँ। त्यतिजेलसम्म हाम्रो बजार भनेको भारत मात्रै हो, भारतसँग चाहिँ दोस्रो प्रसारण लाइन पनि निर्माणाधीन छ जुन भन्नाले बिटवल गोरखपुर, यसको अध्ययन सकिसकेको छ र अब यसको चाहिँ कम्पनी बनाएर निर्माण सुरु गर्नु छ। त्यो बाहेक बुटवल गोरखपुर बाहेक चाहिँ एउटा ढल्केबार मुजफ्फरपुर लाइन छ जसबाट अहिले 5,600-6,000 megawatt भन्छौँ, अब त्यसमा अहिलेलाई 600 megawattसम्म हामी चाहिँ निर्यात गर्न सक्छौँ। यिनीहरू अब हेरौँ बजारहरू चाहिँ हामीले अब वैधानिक भन्नाले उहाँहरूको जुन बजारमा एक्सेस दिने जुन नियमहरू छन् त्यो नियमहरूमा केही खुकुलोहरू पार्नुपर्नेछ, उहाँहरूको नियम सुधार संशोधनको प्रतीक्षा गरिराखेका छौँ। कन्डक्ट अफ बिजनेस रुल्स भन्ने चाहिँ उहाँहरूको छ क्रस बोर्डर पावर ट्रेडको लागि, त्यो यदि संशोधन भएछ भने हामीलाई सजिलै प्रवेश पाउँछौँ, होइन भने हामीले बायोलेट्रल अर्को पक्षलाई भन्नाले दोस्रो पक्ष पहिचान गरिकन तिनीहरूलाई हामीले बिजुली बेच्नु पर्ने हुन्छ, उनीहरूको शर्तहरू फरक फरक हुन्छन्, हामीले बजार खोज्दै हिँड्न हामीलाई अलिक गाह्रो हुन्छ। तर यदि पावर एक्सचेन्ज भनिन्छ, जस्तो एक्सचेन्जमा चाहिँ हामीले खालि आफ्नो फसल थापे जस्तो हाम्रो बिजुली लगेर यति बिजुली छ यो यो समयमा बढी छ भनेर बेच्न जाने, त्यतिमा उनीहरू आफैको जो जो किन्न हुने त्यो हामीले मतलब नराखिकन बेच्ने, यस्तो खालको पावर एक्सचेन्जमा जान पाए चाहिँ हामीलाई सजिलो हुन्छ। अब त्यो नभएको अवस्थामा चाहिँ हामीले दोस्रो पक्ष खोज्दै उहाँहरूको शर्त के कस्तो छ त्योसँग हाम्रो बिजुली मिल्छ मिल्दैन, बिजुली पनि सिम्पल बिजुली मात्रै भन्दा हुँदो रहन्छ, 24 घन्टै बिजुली चाहिने अथवा 12 घन्टा चाहिने, 12 घन्टा नचाहिने अथवा बेलुका मात्रै चाहिने, विभिन्न खालका बिजुलीका के भन्ने अब प्रोडक्टिङ प्याकेजिङ गरेका हुन्छौँ। त्यस्तो खालका बिजुलीमा उहाँहरूले कुन बिजुली चाहियो भने हुन्छ त्यो बिजुली आफूसँग हुनु पर्यो, त्यही अनुसारको बिजुली हामीले बेच्न सक्नु पर्यो उहाँहरूको मूल्यमा,
जस्तो छ नि कहिलेकाहीँ यस्तो लाग्दैन हाम्रो विद्युत नेपालको विद्युत र पानी चाहिँ व्यावहारिक आँखाले भन्दा बढ्दा राजनीतिक आँखाले पनि हेर्ने गरिन्छ। यो व्यापारसँग तपाईँले भन्नुभयो जस्तो हामीलाई बेच्न परेको बेला फुत्त बेच्न पनि सकिने, किन्न पर्ने बेला फुत्त किन्ने कुरालाई चाहिँ त्यो व्यावहारिक आँखा भन्दा बढ्दा राजनीतिक आँखा राजनीतिक चस्माबाट व्याख्या विश्लेषण हुन्छ त्यो मिडियामा पनि समाजमा पनि राजनीतिक नेतृत्वमा पनि राजनीतिक बहसमा पनि। यसले चाहिँ विद्युत प्राधिकरणलाई अप्ठ्यारोमा पारेको छ कि छैन?
होला त्यो एक प्रकारले हामीलाई अब पहिले विगतमा पनि प्रोजेक्टहरू ठुल्ठुलो प्रोजेक्टहरू बनाएर अगाडि बढ्न खोज्दाखेरि यो बढी हुने बिजुली के गर्ने, निर्यात किन गर्ने, ठिकको बिजुली बनाउनु पर्यो भन्ने खालको कुराहरू हुन्छ। बिजुली बेचेर धनी हुँदैन भन्ने एक प्रकारको छँदैछ। तर फेरि अर्को पक्ष पनि छ कि हामीसँग भएको नेचुरल रिसोर्सेस हाम्रोसँग भएको स्रोत नै यही हो, हामीले पहिले खपत गर्न सक्दैनौँ भने यसलाई बेचेर पनि हामीले अगाडि बढाउनु पर्छ भन्ने। अब यो राजनीतिक रूपमा यो भनौँ अथवा बौद्धिक रूपमा पनि दुइटै विचारहरू चलिरहेका छन्, कुन ठिक कुन बेठिक भनेर। अब हामीले चाहिँ यसमा पर्न थाल्यौँ भने त हामीलाई असर पर्छ, तर हामीले आफ्नो योजना अनुसार हाम्रो खपतलाई मागलाई पुग्ने गरिकन जाडो महिनामा हुने मागलाई हुने गरी वृद्धि गर्ने भनेर अगाडि बढ्यो भने जुन अहिले गरिराखेका छौँ त्यस हिसाबले गर्यो भने बर्सातको समयमा बेच्नुपर्ने बाध्यता हुन्छ र त्यसलाई चाहिँ अरू सबैले बुझ्छन्, त्यसमा बुझाउनु पर्छ, कोसिस गर्नुपर्छ, बुझ्छन्।
अब यो उत्पादनमा अब अलिकति प्रसङ्ग अब हाम्रो उत्पादनतिरै जोडौँ, मैले अलिकति सन्दर्भ बाहिरको अलिक वार्म अप मात्रै गरिरहेको थिएँ। अब यो विद्युत समग्र विद्युत उत्पादनमा हाम्रो निजी क्षेत्रको योगदान चाहिँ कतिको उत्साहप्रद हो?
अहिले त हामीले धेरै यसो निजी क्षेत्रलाई नै प्रोत्साहन दिएका हौ। गत पञ्चवर्षीय योजनाहरूमा अब अहिले त्यसरी पञ्चवर्ष नभनौ तर योभन्दा अगाडिका अवधि कालखण्डमा चाहिँ निजी क्षेत्रको त्यति उत्साहजनक रहेन थिएन, तर यो अहिले हालसालै आएर विगत दुई तिन वर्षदेखि चाहिँ आयोजनाहरू बढ्दै गएका छन् र अब चाहिँ उनीहरूको बढ्ने क्रम नै बढी छ। त्यहाँ हामीले 6000 मेगावटको पिपिए गरिसकेका छौँ। 6000 मेगावट पिपिएकोमा करिब 700 मेगावटको अहिले सञ्चालनमा आइसकेका छन्। त्यसको मतलब 5000 मेगावट अरू चाहिँ आउने क्रममा छन्। त्यो सँगसँगै विद्युत विकास विभागले सर्वेक्षण अनुमति दिएका, उत्पादन अनुमति दिएका, फेरि अरू प्रशस्तै हाइड्रो पावरहरू छन्। नेपालको विद्युत सम्भावना अब 83000 मेगावट भनेर त हामीले सानोदेखि सुन्दै आएको हो। अब अहिले त्यो क्षमता पानीको हिसाबले भन्दा पनि त्यसलाई इन्स्टल क्यापासिटीको हिसाबले, खोलाको बहावको हिसाबले यो त 1.5 लाख भन्दा पनि बढी छ भन्ने अहिले भनाइ छ। त्यस हिसाबले त्यत्रो मेगावटमा अब मान्छे विद्युत निजी प्रवर्तकहरूले बनाउनलाई जाँदै बनाउँदै जाने हो भने उहाँहरूको रोल त अब एकदम अत्यन्त बढी हुने प्रश्नै छ। त्यो सँगसँगै अब विद्युतको हाम्रो प्रणालीको मागसँग म्याच हुने गरिकन बनाउनलाई चाहिँ निजी प्रवर्धकले बनाउने रन अफ रिभर र पिकिङ रन अफ रिभर भन्छु अर्ध जलाशयुक्त ती मात्र आयोजनाले चाहिँ नेपालको विद्युत प्रणाली धान्नलाई गाह्रो हुन्छ। त्यस अवस्थामा चाहिँ हामीले प्राधिकरणले निजी क्षेत्रले दिएको बढी हुँदा हुँदै पनि अर्ध जलाशयुक्त र जलाशयुक्त र अर्को चाहिँ पम्प गर्ने पम्पिङ गरेर बनाइने जलाशयुक्त आयोजनाहरू चाहिँ प्राधिकरणले बनाउँदै जानुपर्ने हुन्छ। तर त्यो चाहिँ ब्यालेन्स गर्नको लागि, सन्तुलन गर्नको लागि बनाउने हो। बाँकी चाहिँ अब त निजी क्षेत्रको उत्पादन नै बढी डोमिनेन्ट हुन्छ भनौँ न।
हजुर, जस्तो अब यो निजी क्षेत्रसँग साझेदारी पनि गर्नु छ, निजी क्षेत्रसँग निजी क्षेत्रको पुँजीलाई लगानी पनि गर्नु छ, होइन, अनि यहाँहरूले चाहिँ अब उत्पादन पनि गर्नु छ, प्रसारण पनि छ, वितरण पनि छ, त्यो आन्तरिक यहाँहरूको प्रक्रिया त भयो नै। तर त्यो निजी क्षेत्रमा चाहिँ यो धुन त पुरानै शब्द हो, कति दोहोऱ्याउनु भन्ने पनि लाग्छ, झोलामा खोला भन्ने खालको त्यो चलन अहिले कहाँ पुगेको छ त्यो चाहिँ?
यो झोलामा खोला मलाई लाग्छ एक प्रकारको मिसनोमर हो। यो मतलब गलत बुझ्ने बुझाइ अथवा भनौँ बुझ्न लगाइयो भन्छु है। के भन्ने सेन्सेसनलाइजेसन गरियो भनेर भनौँ. कुनै पनि बिजनेसमा एउटा बिजनेस गर्नु अगाडि त्यसमा 10-16 अध्ययन त गरिएकै हुन्छ नि, गर्नै पर्छ. त्यो नगरिकन जे एउटा अध्ययन गरेको छ त्यसैमा ज्याममा फाल्ने हो भने त बिजनेस त अगाडि बढ्दैन. त्यस्तै हाम्रो आयोजनाहरू पनि धेरै अध्ययन गरिएका आयोजनाहरू केही समय त्यत्तिकै अगाडि बढेनन् अनि त्यसलाई अब त्यो झोलामा रह्यो. त्यसैले त्यसलाई झोलामा खोला भनेर भन्नु चाहिँ अलि एक प्रकारले सिम्बलिक बिम्बको हिसाबले त ठिकै हो, तर त्यसलाई गलत नेगेटिभ रूपले चाहिँ बुझ्नु भएन भन्नु भन्छु. त्यो त त्यसरी नै जाने हो, डेभलप हुँदै गर्दाखेरि त त्यो झोलामै हुन्छ, उसमा त्यसका रिपोर्टहरू चाहिँ झोलामै हुन्छन्. अध्ययन त गर्नु पर्यो. अहिले लाग्छ 40,000 मेगावटका अध्ययन भइराखेका होलान्, त्यसमध्येबाट अब डेभलप भइराखेको अहिले पिपिए भएका 6,000 मेगावट भनिहाले. त्यसमा प्राय नेपाल सरकारले आफ्नो गरिरहेको छ, प्राधिकरणले पनि अलग्गै 3,000 मेगावट जति अहिले अध्ययन बढाइराखेको छ निर्माण गर्ने नि सोचले. त्यसमा त्यति धेरै अध्ययन हुनु राम्रो हो, किनभने त्यो अध्ययन गर्नको लागि धेरै लगानी गर्नुपर्छ. हेर्नुहोस् है, लगानी गरिसके पछाडि निजी क्षेत्रले त्यसको प्रतिफल खोज्नु पनि कुनै अनौठो कुरा होइन, र त्यस हिसाबले ऊ त्यसलाई अब कतिपयले अध्ययन गरिसकेपछि बढाउनलाई निर्माण लगानीकर्ताहरू खोज्दै हिँड्नु पनि स्वाभाविक नै हो. तर एउटा के भने हाम्रो नीतिगत रूपमा चाहिँ यो आयोजनाहरूलाई सुरुमा रोयल्टी बढी लिएर चाहिँ गर्नुभन्दा पनि त्यसलाई अलि सुरुको दिनहरूमा जस्तै अलि सस्तो बनाइदिएर, तर त्यो अध्ययन गरिसकेका प्रोजेक्टहरू चाहिँ फेरि आफूले फिर्ता लिएर नेपाल सरकारले त्यसको चाहिँ त्यसपछि प्रतिस्पर्धा गराएर, त्यसलाई निर्माणको लागि प्रतिस्पर्धा गराएर जसले निर्माण गर्नलाई त्यो स्वीकार्छ उसबाट लिएको शुल्कबाट चाहिँ अगाडि गरेका अध्ययनकर्तालाई उसको चाहिँ लगानी फिर्ता गर्ने गरेर अगाडि बढेको भए सायद अलिक फरक ढङ्गले हाम्रो जलविद्युत विकासको यो क्षेत्र चाहिँ अगाडि जान्थ्यो होला. अब हामीले लिएका नीतिगत व्यवस्थाको अवलम्बन गरेका अलिक फरक तरिकाले हिँड्यौँ, त्यही अनुसार अहिले हामी यहाँ पुगेका छौँ.
अलिकति हामी संक्षेपमा भन्दाखेरि खास चुनौतीहरू चाहिँ के हुन् यहाँहरूले नेपालको विद्युतको व्यवस्थापनका लागि अथवा विद्युत उत्पादन र त्यसको व्यवस्थापनका लागि? हामीले सरस्वती केही चर्चा त गर्यौँ, अब समग्रमा भन्दाखेरि हाम्रो खास समस्या चाहिँ के हो
अहिलेको समस्या? विद्युतको समस्या अब एउटा त हाम्रो लागत बढी छ, यो त ठुलो एउटा समस्या त्यही नै हो. हामीसँग आधारभूत संरचनाहरू हुनाले इन्फ्रास्ट्रक्चर बाटोहरू छैनन् भनेको ठाउँसम्म, या छन् भने पनि क्षमता प्रसारण अलिक कमजोर क्षमताका छन्, त्यसले गर्दा ठुल्ठुला आयोजनाहरू हामी बनाउनलाई हामीलाई धेरै गाह्रो छ. हामीले अहिले अरुण बनाउँदैछौँ 1,000 मेगावटको, त्यो अध्ययन गर्दै गर्दा हामीले बाटो धेरै बनाउनु पर्ने छ एक, र दोस्रो त्यो घुम्ती बाटोहरूमा हामी धेरै ठुलो युनिटहरू एउटा युनिटको साइज 200 मेगावट 300 मेगावट हुने गरी बनाउन सक्दैनौँ. सानसानो 50 मेगावट 100 मेगावट बढीमा साइजको चाहिँ युनिटहरू बनाउँदै गर्दाखेरि लागत बढ्ने त्यो छ, एउटा इन्फ्रास्ट्रक्चरको समस्या हो त्यसले गर्दा लागत बढ्ने छ. दोस्रो समस्या चाहिँ प्राकृतिक हो, क्लाइमेट चेन्ज हो. क्लाइमेट चेन्जले गर्दाखेरि खोलामा आधारित जलविद्युत आयोजनाहरू भोलि पनि यही तरिकाले चल्छन् या चल्दैनन्, बाढीहरू पहिलेको भन्दा ठुलो साइजका बाढीहरू आउने भन्नाले धेरै बिजुली धेरै पानी चाहिँ बर्सातमा बढी पर्ने एकै दिन बढी पर्ने र बाढीहरू चाहिँ ठुल्ठुलो बाढीहरू आउने विगतभन्दा बाढीका चाहिँ संख्या बढी हुने त्यसले गर्दाखेरि बनाउनु पर्ने संरचनाहरू त्योभन्दा ठुलो बलियो बनाउनु पर्ने र त्यस्तै प्राकृतिक दैवी प्रकोपहरू प्राकृतिक चाहिँ दुर्घटनाहरू हुन सक्ने सम्भावनाहरू अनि जाडोमा चाहिँ पानी सुक्दै जाने त्यसले गर्दाखेरि अब उसको आमदानी आय चाहिँ घट्ने यो एउटा अर्को च्यालेन्ज छ भने तेस्रो च्यालेन्ज भनेको चाहिँ वैकल्पिक ऊर्जाबाट आइरहेको छ. प्राधिक जल विद्युत आयोजनाको लागत घटेको छैन, बढ्नलाई कम गर्न सकियो अथवा बढाउन दिइएन भने पनि घटेको छैन। प्रति युनिट अहिले ₹3.50 प्रति युनिट लागत कस्ट चाहिँ हुन सक्छ। अब राम्रो राम्रो प्रोजेक्टहरू भयो भने त्योभन्दा अलिक कम होला, धेरै राम्रो प्रोजेक्ट। तर त्यसको तुलनामा टक्क दिने गरिकन अहिले सोलर आयोजनाहरू आइरहेका छन्। सोलर आयोजनाहरू धेरै सस्तो हुँदै गइरहेको छ। त्यस्तो अवस्थामा अब जलविद्युत आयोजनाको निर्माण गर्ने समय कतिसम्म त कतिसम्म जलविद्युत आयोजनाहरू हामीले ठेक्छौँ या त्यस पछाडि जलविद्युत आयोजना महँगो हुन्छ भन्ने त्यसको चुनौती हो। त्यसमा अहिले पनि सोलर सस्तो भए तापनि अहिले एनर्जी स्टोरेज गर्ने हुन्छ नि, बेलुका र बिहान त्यसले बिजुली दिँदैन। त्यति बेला त्यो स्टोरेज गर्न नसक्ने अवस्थामा स्टोरेज गर्नलाई लाग्ने कस्ट भनौँ न त्यसलाई, त्यो पनि सोलरसँगै जोडेर सोलरको एनर्जीको मापन गर्नुपर्छ। यदि हामीले ₹3-₹4 सोलर एनर्जी बनाउन सक्छौँ भने त्यसलाई स्टोर गर्ने बिजुलीको लागत कस्ट समेत जोड्दाखेरि त्यो ₹6-₹7 पर्न आउँछ। त्यसको तुलनामा अहिले पनि जलविद्युत फाइदाजनकै छ, सस्तो नै छ। तर यो कहिलेसम्म, अबको 3-4-5 वर्ष बढीमा 10 वर्षसम्म चाहिँ हुन सक्छ। त्यस पछाडि जलविद्युत आयोजनाबाट किनिने जलविद्युत त्यस महँगो पर्न सक्छ। त्यसैले जलविद्युतको अर्को चुनौती र यो चाहिँ अब फाटो चुनौती भनौँ, यसको चाहिँ एकदमै ठुलो चुनौती भनेको वैकल्पिक ऊर्जा।
हजुर हुन्छ, कार्यकार निर्देशकज्यू समय दिनुभयो, तपाईँको कार्यकाल सुखद रहोस्। तपाईँलाई धेरै धेरै शुभकामना, समय दिनुभयो, समय र संवादको लागि धेरै धेरै धन्यवाद।
हजुर धन्यवाद, हजुर मलाई पनि बोल्ने मौका दिनुभयो, धन्यवाद।
हस्, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यसँग हामी संवाद गर्दैथ्यौं नेपालमा जलविद्युतको सम्भावना, त्यसको प्रयोग, व्यवस्थापन र त्यसका चुनौतीहरूका विषयमा जोडिएर हामीले आजको संवाद गर्यौं। आजको अन्तर्सम्वाद यहीँ सकिन्छ। सुन्दै गर्नुहोस् रेडियो नेपाल, र हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।